हजुर, म चाहिँ कुणाल तिमल सिन्हा, पब्जी टिम फोर मेडिकल भाइब्सलाई पनि 2 वर्ष हुन लाग्यो स्पोन्सर गरेको र रिजल्ट राम्रै आइरहेछ। म्यानेज गर्न चाहिँ नेपाली टिम एकदमै गाह्रो मङ्गोलियनभन्दा, है? यता त अब समोसा आफै किनेर लगिदिनुपर्ने, खट्नुपर्ने। मङ्गोलियामा चाहिँ आनन्द छ, एउटा पैसा पठाइदियो, बुटक्याम्प नि उनीहरूले सबै टिमको त्यस्तै छ, मङ्गोलियन टिमको बाहिरै इन्भेस्टर छ, 7 जेरोमा छ, स्यालेरी छ, एकदमै हाई छ, होइन? अब स्यालेरी इचले $2000 पाउँछन् भनौँ न, प्लस हामीले लोकल टुर्नामेन्टको प्राइस पुल पनि लिँदैनौँ, अरूले लिन्छ, सो त्यो पनि एडअप हुँदाखेरि त 15-20 हजारमै पुग्न जान्छ मन्थली। वर्ल्डको नम्बर 1 ऱ्याङ्कमा पब्जी मोबाइल टिम छ मेरो, 6 महिना भयो, खुसी लाग्छ। अब वर्ल्डकै डिफ्रेन्ट क्लबहरूले अफर गरिरहेको छ एक्वायर गर्न, चाइनाको टप अर्गनाइजेसन थियो एलजिडी भन्ने, उसले अफर गर्दा पनि लिएनौँ। अब साउदी फुटबल क्लबहरूले पनि अफर गरिरहेको छ, रोनाल्डोको टिमले, बेन्जिमाको टिमले, त्यो पनि गरेको छैनौँ। अब गर्ने भयो भने छिटै न्युज चाहिँ आउँछ, कुरोहरू भइरहेछ। डिआरएस गेमिङले नै प्लेयर्सले पहिलाको एससी हुँदाखेरिको एजीहरूले स्पोन्सर गर भनेर आएको थियो, मैले हेर्थिनँ त्यो बेला पब्जी है, अनि मैले त उल्टो अब जिस्केर राम्रो खेलेर आऊ अनि गरौँला यताउता भनिदिएँ। त्यसको एक हप्तापछि त डिआरएसमा गयो उनीहरू, 2 वर्षसम्म ननस्टप टुर्नामेन्ट जित्यो, अनि टेन्सन भइरहन्थ्यो है, ल यस्तो अपर्च्युनिटी थियो मिस गरियो यताउता भनेर। सर्ट टाइममा धेरै प्रिपरेसनलाई टाइम नै पाएन होला, अब क्राउड भएको भए चाहिँ होम टिमलाई एडभान्टेज हुन्थ्यो, होइन? अब क्राउड भएको भए डिआरएस र होरा चाहिँ स्योरली पर्फर्मेन्समा माथि हुन्थ्यो, किनकि अब कराहारै पुरै स्टेडियमै भरिन्थ्यो। अब त्यो चाहिँ बाहिरको टिमहरूलाई फाइदा भयो, खाना पनि प्लेयरहरूले अलि प्रब्लम थियो, होइन? टाइमिङहरू मिलेको थिएन, बाहिरको टिमहरूलाई एकदमै खाना गाह्रो भएछ। रङ्गशालामै गऱ्यो भने नि पुरै भरिन्छ होला पब्जीको त, नेपाली त्यति अडियन्स त छ।
नमस्कार, यहाँलाई टेकपानामा स्वागत छ, म गणेश सुवेदी, र आज चाहिँ हामीसँग स्टुडियोमा कुणाल तिमल सिन्हा हुनुहुन्छ, जो चाहिँ पब्जी टिम 4MB का ओनर्स पनि हुनुहुन्छ। 4MB यदि तपाईँहरू पब्जी स्पोर्ट्स फलो गर्नुहुन्छ भने त सुन्नुभएको नाम नै हो, जसले चाहिँ साउथ एसिया सँगसँगै ग्लोबल स्टेजमा पनि एकदमै राम्रो पर्फर्मेन्स गर्दै आएको छ, र त्यो टिमको चाहिँ ओनर आज हामीसँग हुनुहुन्छ। उहाँसँग चाहिँ हामी आज पब्जी स्पोर्ट्सका विविध विषयमा कुराकानी गर्नेछौँ, सँगसँगै नेपाली स्पोर्ट्सलाई कसरी अगाडि बढाउन सकिन्छ, पब्जीमा कसरी राम्रो गर्न सकिन्छ, त्यो विषयमा पनि कुराकानी गर्नेछौँ। कुणालजी, स्वागत छ यहाँलाई टेकपानामा।
धन्यवाद।
अब सबैभन्दा पहिला त हजुरहरूलाई बधाई, किन भन्दा भर्खरै मात्र भएको पिएमएसएल नेपालमै भएको टुर्नामेन्ट चाहिँ तपाईँहरूले जित्न सफल हुनुभएको छ, थोरै तपाईँको इन्ट्रोडक्सन एकचोटि दिनुहोस् न।
हजुर, म चाहिँ कुणाल तिमल सिन्हा, अनि मेरो गेमिङ नेम चाहिँ कुन्यो हो। पहिला आफै प्रोफेसनली डोटा खेल्थेँ र त्यही नाम पपुलर भएर त्यही नामबाट सामान बेच्दै गएँ, र अहिले त्यही नै ठुलो ब्रान्ड हुन गएको छ। र स्पोर्ट्समा पनि म 2013 नै आबद्ध छु, डिफ्रेन्ट टिम्सहरूलाई स्पोन्सर गरिरहेको थिएँ, र यो पब्जी टिम फोर मेडिकल भाइब्सलाई पनि 2 वर्ष हुन लाग्यो स्पोन्सर गरेको, र रिजल्ट राम्रै आइरहेछ।
तपाईँले 2 वर्ष हुन लाग्यो भन्नुभयो, होइन? 2 वर्ष अगाडि त नेपाली टिमहरूले पनि राम्रै गइरहेको थिए, किन भन्दा 2022 नै डिआरएसले पिएमजिसीमा सेकेन्ड पोजिसनमा पनि आएको थियो, अरू टिमहरूले पनि ओभरअल भन्नुपर्दा राम्रै नै गइरहेको थिए। त्यो बेलामा नेपाली टिमलाई छोडेर 4MB चाहिँ भनौँ न एउटा मङ्गोलियन टिमतिर चाहिँ तपाईँले किन आँखा लगाउनु भयो भनौँ न, किन हेर्नुभयो त मङ्गोलियन टिम?
हजुर, त्यो बेलासम्म चाहिँ गेम मङ्गोलियन र नेपालीमा ब्यालेन्स्डै थियो। त्यो बेला चाहिँ गन वाइज भन्दा दिमाग वाइज गेम प्ले थियो, बाँचेको धेरै पोइन्ट्स आउँथ्यो सर्भाइभलको, सो त्यसमा चाहिँ नेपालीहरू एकदम बाटो थिए, किल थोर थोरै हानेर पनि बाँचेको धेरै पोइन्ट्स आउने कारणले गर्दा टपमै आउँथे। त्यो बेला हाम्रो पनि टिम थियो हाई भोल्टेज, टपमै थियो, अनि उनीहरूले पिएमपिएल पनि जिते, तर अनफर्चुनेटली पिएमजिसी चाहिँ ठ्याक्कै एक हप्तापछि हुने साउथ एसिया लिगमा चाहिँ 6th भइदियो फेरि एक हप्ता अगाडि जितेर। सो त्यो बेला एचबीमा चाहिँ राम्रै खेल्थे प्लेयरहरू, अनि त्यो बेला यो टिम चाहिँ डिडब्ल्यु भनेर थियो, अनि उनीहरूको गेम हेरी एचबी चाहिँ साउथ एसिया च्याम्पियन वर्ल्ड स्टेजमा गएर 10th-15th हुन्छ जस्तो लाग्थ्यो, तर यो टिमको गेम प्ले हेर्दा चाहिँ यो टिमले चाहिँ वर्ल्ड च्याम्पियनसिपै जित्छ जस्तो लाग्यो गेम हेर्दाखेरि, होइन? अनि यो टिम जसरी नै उठाउनु छ भन्दै अनि एचबीकै प्लेयरलाई असासिनलाई उता कन्ट्याक्ट गर्न लाएर डिल गरेर लिएको हो, किनकि उनीहरूको त्यो बेलादेखि गेम प्ले राम्रो थियो।
योभन्दा अगाडि हाई भोल्टेज हेर्नुहुन्थ्यो भन्छ, होइन?
हजुर, सुरुमा चाहिँ पहिल्यैदेखि म चाहिँ 2013-14 त्यो बेला मोबाइल गेम चाहिँ नआउँदाखेरि सिएसगो, डोटा 2 अनि फिफाहरू त्यस्तोमा स्पोन्सर गर्थेँ, अनि त्यसपछि चाहिँ पब्जीमा अपर्च्युनिटी आएको थियो मलाई पहिल्यै, हाम्रो डिआरएस गेमिङले नै प्लेयर्सले पहिलाको एससी हुँदाखेरिको एजीहरूले स्पोन्सर गर भनेर आएको थियो, अनि त्यो बेला मैले धेरै टिम स्पोन्सर नै गरिरहेको थिएँ, तर त्यो टिममा चाहिँ अनि मेरो साथीलाई सोधी के गरौँ यो टिममा गरौँ कि नगरौँ भनेर भने उसले नगर भन्यो. अब मैले हेर्थिनँ त्यो बेला पब्जी है अनि उनीहरूले दाइ थोरै हेल्प भयो नि गरिदिनु यताउता त्यो बेला स्पोन्सरको त्यस्तो सिस्टमै रहेछ होइन. अनि मैले त उल्टो अब जिस्केर राम्रो खेलेर आऊ अनि गरौँला यताउता भनेर भनिदिएँ. अनि उनीहरूले चेयर सेयर किनेको थियो हामीसँग. त्यसको एक हप्तापछि त डिआरएसले डिआरएसमा गयो उनीहरू. दुई वर्षसम्म नन स्टप टुर्नामेन्ट जित्यो अनि टेन्सन भइरहन्थ्यो है ल यस्तो अपर्च्युनिटी थियो मिस गरियो यताउता भनेर. त्यसपछि रश्मे भाइलाई पहिल्यैदेखि चिन्थेँ मैले अनि ऊ चाहिँ एचबीमा कन्टेन्ट क्रिएटर थियो अनि उसले चाहिँ उता नि इन्भेस्टर चाहिरहेको रहेछ अनि ल त आउनु पऱ्यो भन्यो. अनि कुरा मिल्यो ओनरसँग होइन अनि गरियो. त्यसपछि इन्भेस्ट गरेको एक हप्तामै पिएमपिएल जित्यो हो भनेर आकाशमा पुगे जस्तो. अब सबै मङ्गोलियन टिमहरूलाई नि प्रपरली नै जितेको थियो अनि ह्युज लिडले नै जितेको थियो क्या अहिलेको त्यो बेलाको एसटिईहरूलाई नि जितेको थियो. अनि तर टेन्सन भयो के थियो भन्दाखेरि त्यसको दस दिनपछि नै अर्को साउथ एसिया लिग थियो. यो पिएमपिएल चाहिँ भ्यालुलेस थियो त्यो बेला के अनि साउथ एसिया लिगमा चाहिँ टप टेन आउनु पर्थ्यो पिएमजी के अरे टप सिक्स आउनु पर्थ्यो पिएमजिसीले जानलाई. अनि मैले सोचिसकेको थिएँ यिनीहरू अब फर्स्ट भयो एक हप्तापछि चाहिँ यिनीहरूले चोकसोक खान्छ जस्तो लागिरहेको थियो मलाई. मैले भनिसकेको थिएँ है साथीहरूले अब यिनीहरू प्र्याक्टिस नगर्ला पार्टी सार्टी गर्ला एक दस दिन भनेको नभन्दै एक हप्तापछिकोमा हामी सेभेन्थ भइदियौँ. अब त्यो बेला धेरै ऊ कुराहरू पनि भयो. डेङ्गु लागिरहेको थियो है अनि मल्लिक हाम्रो प्लेयरलाई डेङ्गु लाग्यो एक सय चार जोर आइरहेको थियो फाइनलको बेला. त्यसपछि छ सात गेम मल्लिक बिनै खेलियो फिफ्थ म्यान राखेर अनि एउटा गेम जितेको गेम पनि आधी घन्टापछि रि भइदियो. लास्टमा हामी जम्मा छ पोइन्टले क्वालिफाई भएको थिएन.
के इस्यु भएको थियो कि पिङसिङको के
पिङ इस्यु भनेर भयो तर त्यो गेममैको बेला भएको भए हुन्थ्यो होइन. गेम सिद्धिसकेपछि चिकन खाइसकेपछि आधी घन्टापछि भयो कि त्यो आजसम्म भएको छैन. त्यो चाहिँ ल्यान्ड नभएर हामीलाई घाटा भयो भनौँ न ल्यान्ड भएको त्यो बेलै हामी जान्थ्यौँ. अनि त्यसपछि त प्लेयरले पनि थाहा पाए रि भयो भनेर अनि मेन्टालिटी नै अब फर्स्ट डे सेकेन्ड डेको फर्स्ट गेम थियो 30 पोइन्ट्स आइसकेको अनि त्यो त अनि उनीहरूले त्यो दिन पुरै गेमै बिगाऱ्यो. त्यसपछि त्यो लिन सकेन उनीहरूले त्यसले गर्दा नि गेम बिग्रियो भनौँ न. अनि त्यसपछि पनि एचबीमा मैले एक डेढ वर्ष गरेँ भनौँ न यो इन्डसम्मै गरेँ.
अहिले पनि हाम्रो केही समय अगाडि सुद्धा थियो के अरे होइन मङ्गोलियन लाइनअप पनि थियो.
त्यो समय लास्टसम्म हेल्प गरे हो एनबी स्पोर्ट्स भन्ने पनि गरेकै हो. अब सबै टिमले रिजल्ट
एनबीमा पनि हजुरको के लगानी थियो
हजुर मैले नै हेरिरहेको थिएँ.
अनि पुरै सोलो एक्लै नै
बङ्गाली ओनर हुनुहुन्थ्यो बङ्गलादेशको अनि उहाँले मलाई नै ह्यान्डल गरिदिनु भएको थियो तर स्लट निकाल्न सकेन भनौँ न अहिले सिस्टम चेन्ज भयो अनि अहिले त टिम प्लेयरहरूले खेल्नै छोडिसक्यो. अब त्यो स्लट निकाल्न सकेपछि कामै छैन. अहिले चाहिँ आबद्ध छुइनँ त्यहाँ.
हाई भोल्टेज चाहिँ अब फेरि भनौँ न त्यो नयाँ लाइनअप बनाएर फेरि खेल्ने प्लान छ कि छैन अहिले.
अब हामीले रिसेन्टली एमएलबिबी टिम बनायौँ मोबाइल लेजेन्डको बनायौँ हाई भोल्टेज भनेर. अब पब्जीमा पनि अर्को वर्ष स्लट बढ्ने कुरो छ फिर्ता आउँछ मलाई किनकि हाम्रो मङ्गोलियनहरूलाई सिए रिजनमै सारिदियो नि त पहिला साउथ एसियामा राख्दै थियो. सो अब यतापट्टि अर्को वर्ष स्लटहरू बढ्नेवाला छ. नेपाली टिम अहिले दुईवटाबाट चार पाँचवटा पुग्छ त्यो स्योर छ. त्यही भएर त्यो बेला हामी आउन रोस्टर राम्रो पायो भने आउँछौँ.
भन्छ अब यो साउथ एसिया सर्किट भन्दा जुनमा हामी मङ्गोलियासँग खेलिरहेको थियौँ अब चाहिँ मङ्गोलियन टिमसँग खेल्न नपर्ने भयो अर्को वर्षदेखि के हो
खेल्नु चाहिँ पर्छ होइन. सेन्ट्रल साउथ एसिया भनेर एउटा टुर्नामेन्ट त भइहाल्छ तर रिजन छुट्टाएको हुन्छ नि. जस्तो हामीलाई पहिला यति साउथ एसियाबाट यति स्लट भनेर हुन्थ्यो नि छवटा सातवटा भनेर. जस्तो अब साउथ एसियामा चाहिँ बङ्गलादेश र नेपाल मात्रै पर्ने भयो क्या पाकिस्तानको छुट्टै भयो. मङ्गोलियालाई सिए भनेर सेन्ट्रल एसिया भनेर सारिदिएको छ भनेपछि अब जस्तै साउथ एसियालाई छवटा स्लट भयो भने बङ्गलादेश र हामी मात्रै कम्पिट गरेर चाहिँ मेन टुर्नामेन्टमा जाने भयो
भनेपछि अब छवटै नेपाली टिम पनि हुनसक्छ. जस्तो अब अहिले त सबैभन्दा धेरैको फोकस चाहिँ अब भनौँ न सबै टिमको पिएमजिसी अथवा पब्जी मोबाइल अहिले त वर्ल्ड कप भनेर पनि आइरहेको अरे. अब यो जस्तो टिमहरू जाने अब मङ्गोलियालाई अर्को उसमा लगेर राखिदिँदाखेरि चाहिँ हामी पिएमजिसी अथवा पब्जी मोबाइलको वर्ल्ड कप खेल्न चाहिँ सजिलो हुने हो कि के हो
पिएमजिसीमा चाहिँ योपालि नेपाली टिमलाई जान पनि डिआरएस लगभग 90% स्योर भइसक्यो किनकि पोइन्ट वाइज लिएर जाने कुरो छ. पाकिस्तान रिजनको एउटा टप टिमलाई पोइन्ट वाइज वर्षभरि खेलेको पोइन्ट वाइजले नै टप हुनेछ. सिएबाट चाहिँ एउटा स्लट छ त्यसमा चाहिँ हाम्रो पोइन्ट 150 जति लिड भइसक्यो हामी नि लगभग पिएमजिसी जाने स्योर छ.
जस्तो अब फोएमबीलाई ह्यान्डल गरिराख्दाखेरि अहिले चलाइराख्दाखेरि अब खर्च चाहिँ के कतिको हुँदोरहेछ म्यानेज गर्न चाहिँ कतिको गाह्रो हुँदोरहेछ
म्यानेज गर्न चाहिँ नेपाली टिम एकदमै गाह्रो मङ्गोलियनभन्दा है. यता त अब समोसा आफै किनेर लगिदिनुपर्ने खट्नुपर्ने खाजा लगिदिनुपर्ने एकदमै टेन्सन थियो हेर्नलाई गाह्रो है. अब हरेकतिर हेर्नु पऱ्यो होइन पानी छैन भन्छन् कहिले कहिले बुटकामा बत्ती ऊ हुन्छ गइरह हुन्छ गेमको बेला नेट प्रब्लम आउँछ. अब मङ्गोलियामा चाहिँ आनन्द छ एउटा पैसा पठाइदियो बुटक्याम्प नि उनीहरूले सबै टिमको त्यसै छ, मङ्गोलियन टिमको बाहिरै इन्भेस्टर छ, एउटा आइएचसीको मात्रै ओनर मङ्गोलियन हो, अरू सबै मङ्गोलियन टिमको बाहिरै छ ओनर होइन. सो एउटा एमाउन्ट बल्क एमाउन्ट पठाइदिन्छ अनि उनीहरूले त्यसबाटै सबै खर्च टार्छ. सो त्यो इजी छ भनौँ न.
बल्क एमाउन्ट भन्नुभयो, त्यो अमाउन्ट चाहिँ कति जति हुन्छ?
त्यो एमाउन्ट चाहिँ पहिला अहिले यो नेपालको फुटबल टिमभन्दा बढी नै होला, त्यो क्रिकेट टिमभन्दा बढी नै छ.
लगभग इस्टिमेट
कतिवटा जेरो भन्दा सातवटा जेरो भनौँ न, सातवटा जेरोमा छ. स्यालेरी चाहिँ एकदमै हाई छ होइन, हामीले एकदमै हाई नै गरिदिएको छौँ किनकि
प्लेयर चाहिँ कति जति दिनुपर्छ प्लेयरको त भन्न मिल्दैन. लगभग
प्लेयरको त्यसरी हुँदैन, अब नेपालमा चाहिँ पर प्लेयर स्यालेरी हुन्थ्यो, त्यहाँ चाहिँ मैले भने नि लमसम एकैचोटि दिने बल्क एमाउन्ट, उनीहरूले बाँड्छन् लिन्छन्, बुटक्याम्प खर्च त्यसमै हुन्छ. अब उता अपार्टमेन्टहरू पनि सस्तो छ क्या मङ्गोलियामा. पहिला अब बुटक्याम्प हाम्रो टोटल खर्च $900-1200 राम्रो वेल फर्निस्ड दरबार जस्तै यहाँ नेपालमा हुने त अपार्टमेन्ट अनि खानालाई पुग्थ्यो, अहिले झन् राम्रो लिएको छन् उनीहरूले. सो अपार्टमेन्ट खर्च र खाना खर्च $1500-2000 होला उनीहरूको. अब स्यालेरी इचले $2000 पाउँछन् भनौँ न, प्लस हामीले लोकल बढी नै छ 2000 गर्दाखेरि, 5 प्लेयर कोच छ होइन, अनि प्लस हामीले लोकल टुर्नामेन्टको प्राइस पुल पनि लिँदैनौँ, अरूले लिन्छ. सो त्यो पनि एडअप हुँदाखेरि त 15-20 पुग्न जान्छ मन्थली.
तपाईँलाई चाहिँ कतिको फाइदा भइरहेछ त?
मलाई त एकदमै फाइदै छ किनकि मेन त इज्जत पनि कमाइयो होइन. एउटा स्पोर्ट्स टिम, स्पोर्ट्स टिमको हामी अब पहिला बच्चामा गेम खेल्दै फ्यान हुँदै ठुलो ठुलो अर्गनाइजेसनको हेरेर हुर्केको, अब आज आएर वर्ल्डको नम्बर 1 ऱ्याङ्कमा पब्जी मोबाइल टिम छ मेरो, 6 महिना भयो, खुसी लाग्छ. अब वर्ल्डकै डिफ्रेन्ट क्लबहरूले अफर गरिरहेको छ एक्वायर गर्न, चाइनाको टप अर्गनाइजेसन थियो एलजिडी भन्ने, उसले अफर गर्दा पनि लिएनौँ. अब साउदी फुटबल क्लबहरूले पनि अफर गरिरहेको छ, रोनाल्डोको टिमले, बेन्जिमाको टिमले, त्यो पनि गरेको छैनौँ. अब गर्ने भयो भने छिटै न्युज चाहिँ आउँछ, कुरोहरू भइरहेछ. सो त्यस्तै छ.
अब जस्तो अब नयाँ एग्रिमेन्ट भन्नुभएको छ होइन, रिन्यू हुँदैछ भन्नुभएको छ, अब त्यो रिन्यू हुने चान्स चाहिँ कतिको छ त? अब भनौँ न उनीहरूलाई त अरू टिम, अरू भनौँ न ओनर्सहरूको साइडबाट पनि अफर आइरहेको होला, अझै धेरै दिन्छु भन्ने टाइपको कुराहरू नै आइरहेको होला.
हजुर,
त्यो एग्रिमेन्ट रिन्यू हुन्छ भन्नेमा चाहिँ तपाईँ कतिको ढुक्क हुनुहुन्छ?
म 80-90% टुक्कै छु होइन.
त्यो खालको सेवा सुविधा तपाईँले दिनुभएको
छ, राम्रो, एकदम राम्रो अफर गरेको छ. हामीले रिजल्ट बेस्ड प्राइस पुल विनिङ पनि छ, अरू टिममा नभएको जस्तो, यति पैसा जित्यो भने यति पर्सेन्टेज उनीहरूको, यति हाम्रो, त्यसरी छ. सो त्यो राम्रै छ फ्लेक्सिबिलिटी उनीहरूलाई पनि. अनि हामीले अफर गरेको एमाउन्ट अब मार्केटमा साउथ एसियामा कसैले पनि दिन सक्दैन, सेन्ट्रल एसियामा पनि सक्दैन. अब अरबकै दुबईकै कोही पागल अब मान्छे आएर उसलाई टाइटलकै लागि, न पैसै कमाउनु छैन, टाइटलकै लागि नै च्याप्पै हाल्ने हो, त्यस्तो हो भने चाहिँ अब हामीले कम्पिट गर्न गाह्रो हुन्छ. एकदमै क्रेजी एमाउन्ट अब अहिले फाल्कनको छ नि, ए पुरानो एसटी, त्यस्तो आयो भने चाहिँ अब सकिन्न. तर हामीले पनि अब वर्ल्ड च्याम्पियनसिप जित्यौँ भने अब एकदमै हामी कन्टेन्डर छौँ, 1 महिनापछि छ होइन, त्यो जित्यो भने हामीले नै अफोर्ड गर्न सक्छौँ, त्यही फाल्कनकै लेभलको त्यो प्रब्लम छैन.
जस्तो अब तपाईँले भन्नुभयो कि अब हामीले चाहिँ यहाँबाट पैसा मात्र पठाउँछौँ होइन, म्यानेज केही गर्नु पर्दैन, केही हेर्नै पर्दैन भनेर. अब तपाईँ त्यहाँ मङ्गोलिया पुगेर बुटक्याम्पमा भनौँ न त्यो हेरेर आउनु भएको त छैन होला, तैपनि अब त्यहाँ खेलाडीहरूले चाहिँ कसरी तयारी गर्छन्, रुटिन चाहिँ कस्तो हुन्छ होइन, अब पढ्ने पनि होला नि त्यहाँमध्ये, उहाँहरूको डेली लाइफ स्टाइल चाहिँ कस्तो हुन्छ, कति बजी उठ्छन्, रुटिन चाहिँ कस्तो हुन्छ, के हुन्छ
रुटिन? अब उनीहरूको 2-3 पढ्ने छन्, डग चाहिँ अहिले ब्रेकमा छ
हजुर,
अनि अरू प्लेयर चाहिँ पढ्छन् नै, अनि यता अब नेपालहरू ल्यान्डहरू ठुलो टुर्नामेन्ट हुने बेला चाहिँ लेटर हामीलाई नै लेख्न लाउँछन्, स्कुलमा नि बिदा लिन्छन्. अब प्र्याक्टिसको कुरा गर्दाखेरि यहाँ साउथ एसिया, सेन्ट्रल एसियामा जस्तो प्र्याक्टिस कुनै नै हुँदैन किनकि दिनमा 3-4 लोकल टुर्नामेन्ट हुन्छ, अनि त्यो दिउँसो 12 बजीदेखि सुरु हुन्छ, 12 बजे नेपाली टुर्नामेन्ट सुरु हुन्छ भनौँ, उनीहरू पनि खेल्छ सानतिनो प्राइज पुलको जस्तै $1000-2000 हुन्छ. 12 देखि 4 त्यो भयो, त्यसपछि फेरि 4 देखि 5-6 हुन्छ एउटा, अनि त्यसपछि 5-6 होइन 8 बजीसम्म हुन्छ, अनि फेरि राति बङ्गलादेशी टुर्नामेन्ट नि भइरहेको हुन्छ, त्यो गऱ्यो भने 12-1 बजीसम्म उनीहरू 2-3 बजीसम्म त खेलिरहने हुन्छ, त्यो प्र्याक्टिसको टेन्सनै छैन.
भनेपछि दिनमा 8-12 घन्टा चाहिँ.
इभन अब टर्कीमा हामी जब पिएमजिसीमा 4th भएको थियौँ, प्लेयरहरू राति 5 बजीसम्म हामीसँगै रुममै थियौँ, अनि 5 बजीसम्म खेलिरहेको थिएँ. अब त्यो चाहिँ डेडिकेसन छ क्या, अब त्यो त जितिसक्यो, 4th भइसक्यो, एकछिन ब्रेक लिनुपर्छ, अनि त्यो दिन समेत बिहान 10 बजेको फ्लाइट थियो, 5-6 बजेसम्म कराउँदै खेलेर अनि गए उनीहरू, त्यस्तो छ डेडिकेसनको चाहिँ भन्नै पर्दैन. अब नेपाली टिममा चाहिँ त्यही हो, अब प्र्याक्टिस गर, एम प्र्याक्टिस गर भन्नु पर्थ्यो है. अब उनीहरूलाई चाहिँ इगोमा लाग्ने, अब एम प्र्याक्टिस गरेर बच्चाहरूले गर्ने कि गर्नु पर्दैन जस्तो लाग्थ्यो है. कोचहरूले भनेर नमान्ने, अनि कोच सिस्टम पनि छैन, त्यो चाहिँ अलिक नराम्रो. अब मङ्गोलियामा चाहिँ सबै टिमको कोच चाहिँ नै हो, कोचसँग उनीहरू बाबुआमाभन्दा बढी डराउँछ.
हामीले अब अहिले भर्खर भएको होइन पिएमएसएल, अब यो रिसेन्ट भएर म त्यसकै अलिकति कुरा जोडिरहेको छु.
हजुर,
त्यहाँ हामीले अब टप सिक्समा हेर्ने हो भने पनि सबै भनौँ न यो सियास, यो साउथ सेन्ट्रल एसिया रिजनकै टिमहरू थिए क्या अरे. अब त्यसमा पनि 3-4 जति चाहिँ मङ्गोलियन टिमै थिए. अब नेपाल चाहिँ डिआरएस 7th पोजिसनमा थियो जस्तो लाग्छ मलाई. अब भनौँ न त्यो लेभलको पर्फर्मेन्स आउनुको कारण चाहिँ के, तपाईँले जस्तो अहिले भर्खर भन्नुभयो त्यो डेडिकेसन नै हार्डवर्क नै हो कि के हो?
हार्डवर्क भन्दा पनि अब मान्छेको दिमाग र स्किल्स पनि हुनुपर्छ. उनीहरूले प्र्याक्टिस नै गर्छ तर उनीहरू खत्रै छ क्या. अब हार्डवर्कले मात्रै यो गेममा नि हुँदैन. अब ऱ्यान्डम प्लेयरहरू आएर पुरै ग्राइन्ड, अब 16 घन्टा खेलेर त टपमा आउँदा त आउँदैन. मेहनत मात्रै नै छैन, उनीहरूको लिमिट पनि हुन्छ नि त यतिसम्म खेल्न सक्ने भनेर. नेपालको अब यो पालि डिआरएस बनाए टिम, नेपाली टिम सबसे खतरा, योभन्दा राम्रो टिम बनाउनै सक्ने काहीँ हुनै छैन
अहिलेसम्म भनौँ न, छैन त्यो लेभलमा पुगे नि छैन र अहिले जस्तो पर्फर्मेन्स आइरहेको छ अरू टिमको आएको पनि छैन.
छैन, अब उनीहरूले राम्रै खेले लिगमा, फाइनलमा चोक गरे, अब टप 5 फाइनल दिनसम्म स्योर जानुपर्ने, जम्मा 10 पोइन्ट कि कति ल्याए लास्ट दिन.
लास्ट दिनमा 3 लगभग 3rd थिए क्या अरे, लास्ट दिन घटेर 7th
लास्ट गेममा 6-7 पुगेको, त्यो पनि आइएचसी 10th थियो. सिधै कति 25 पोइन्ट्स कि कति ल्याएर 4th भइदियो, अनि रुख पनि जम्मा बाँचेर गएर अनि उनीहरू 7th भएको.
त्यही त नि, अब मैले अलिकति सोध्न खोजेको, हामी अब जस्तो लिग स्टेजमा राम्रो खेलिरहेको छौँ होइन, अनि जुन दिन जब चाहिँ इम्पोर्टेन्ट म्याच हुन्छ नि त्यहाँ चाहिँ हामीले राम्रो गर्न सक्दैनौँ क्या. नेपाली टिमहरूको कुरा गर्नुपर्दा त्यहीँ मङ्गोलियन टिमहरू हेर्ने हो भने उनीहरूलाई 25-30 पोइन्टको जम्प चाहिएको छ भने नि एउटै गेममा चाहिँ ल्याइदिरहेको हुन्छन् मैले धेरै जसो केसमा भने. त्यसको रिजन चाहिँ के होला हजुरलाई के लाग्छ?
मेन्टालिटी पनि होला, अब ब्याड लक पनि भनौँ डिआरएसको त है. यस्तो 2-3-4 भइसक्यो लगातार, लास्ट इयरमै हेरिरहेको छु मैले. अब लास्ट इयरको वर्ल्ड कपमा पनि पिएम लगभग सिमान लिग उनीहरूले टप गरे, फाइनलमा गएर 8th कि ऊ भयो होइन. योपालि पनि अब चान्स थियो, सक्नु खेल्नुसम्मै खेलेको हो, राम्रो खेलेको हो, फर्स्ट विक त ग्रुपै टप गरे हो. अब ब्याड लक नै भनौँ न, अनि प्लस प्रेसर पनि ह्यान्डल गर्न सकेन होला. अब लास्ट दिन हुँदाखेरि 15 पोइन्ट भनेपछि त आत्तिकै हो, जम्मा 3 दिनमा त डिसाइड हुन्छ. यत्रो 1 महिना लिग खेलायो, लिगको मतलबै छैन,
लास्टमा रिजल्ट थाहा हुने चाहिँ 3 दिनको
हो. अब ब्राजिलहरू जस्तो भए चाहिँ ब्राजिलहरूमा चाहिँ टप 4 लिगकै जाने, अब त्यो हाम्रो अर्को वर्ष आउँछ हाम्रो यो उसमा त्यो सिस्टम. त्यस्तो भए आनन्द हुन्थ्यो. अनि 3 दिनमा त त्यो भनेकै अन्डरडग क्वालिफाई हुनाले बनाएको जस्तै हो. अब त्यही भइदियो, अब लास्ट दिन चोक गऱ्यो.
तपाईँलाई चाहिँ के लाग्छ के गर्यो भने चाहिँ हामीले राम्रो गर्न सक्छौँ नेपाली टिमले चाहिँ?
अब एउटा कोच लिएर आउनुपर्छ होला. अब आइएचसीको साइकोलोजिस्ट कोच सोच पनि थियो है, पिएमजिसीमा सँगै थियो,
जिते पनि
है. अब कोच एकदमै म्याटर गर्छ भन्थ्यो उनीहरूले चाहिँ होइन, दिमाग त्यो मेन्टालिटी न त उनीहरूलाई कोचै थियो एउटा होइन, सँगै बसेको थियौँ हामी. अब त्यस्तो त्यसले पनि केही राम्रो फ्याक्टर ऊ हुन्छ होला होइन. अब सो उनीहरूले कोच एउटा ब्राजिलियन राख्नु पर्ला, ब्राजिलियन राख्यो भने कि इन्डियन अब दिमागमा नि स्मार्ट हुन्छ नि, त्यस्तो राखेर अनि मेन्टालिटी पनि अब चोक गरिरहेछ भने फाइनल दिनमा त्यो नहत्ताउनलाई दिमाग सिमाग कन्ट्रोल गरे पनि राम्रो हुन्छ टिम. अब डरायो जस्तो लाग्यो मलाई चाहिँ होइन, त्यही हो कुरो चाहिँ.
अब नेपालमा मैले अर्को एउटा देखिरहेको कुरा होइन, यो चाहिँ अलिकति त्योभन्दा बाहिरै होला हाम्रो यो टपिक भन्दाखेरि, अहिले टिमहरूमा हामीले हेर्ने हो भने प्लेयर एउटा टुर्नामेन्टमा गा हुन्छ, अर्को टुर्नामेन्टमा फेयरवेल भइसकेका हुन्छ होइन, विदाई गरिसकेका हुन्छ, त्यसले पनि पर्फर्मेन्समा इफेक्ट परेको हो कि, त्यसलाई कम गर्नुपर्छ कि, मङ्गोलियनमा कस्तो खालको कल्चर छ भनौँ न उतातिर चाहिँ कसरी त्यो हुन्छ, त्यसको बारेमा चाहिँ के छ हजुरको विचार?
रोस्टर चेन्ज नेपालमा चाहिँ मेन टिममा चाहिँ त्यस्तो हुँदैन होइन, 3-4 टिममा. अब अरू सेकेन्ड डिभिजन टिम, अब त्यो माथि आउनेला टिमहरूमा चाहिँ नाटक भइरहन्छ, अब त्यो प्लेयरहरू चेन्ज भइरहन्छ, अनि चेन्ज भइरहन्छ. त्यही हो, त्यही भएर त पिएमएसएल आएको हो. यो भनेको चाहिँ अब अर्गनाइजेसनहरूले डाइरेक्ट इन्भाइट भयो, त्यसपछि प्लेयरहरूले धेरै टिम अप्सन पनि भएन. यो चाहिँ अर्गनाइजेसनलाई फेभर गरेको हो कि पब्जीले, जस्तो हाम्रो टिम त्यो बेला छोड्ने भनेर भनिसकेको थियो अनाउन्समेन्ट, त्यही पनि हामीले अर्गनाइजेसन राम्रो हो भनेर स्लट दियो नि त. हामीले टिम राम्ररी ल्याउन सक्छौँ, प्लेयर खेलाउन सक्छौँ, छोड्दैन, त्यही भएर दियो नि. त्यस्तै अब यो पिएमएसएल सिस्टम आएपछि चाहिँ त्यस्तो ट्रान्सफर हुँदैन, र अर्को वर्षदेखि चाहिँ ट्रान्सफर फीहरू पनि हुन्छ. जस्तो चाइनामा एउटै प्लेयरको 1-2 मिलियन जस्तो, अब हाम्रोमा पनि अर्को वर्षदेखि चाहिँ पार्टनरसिप टिम भनेर हुन्छ, पब्जीले नै पैसा दिने हामीलाई टिम चलाउनलाई। त्यस्तो चाहिँ अहिले साउथ इस्ट एसियाहरूमा, चाइनामा हुन्छ, जापानमा हुन्छ, होइन, कोरियामा।
कति जति दिन्छ होला अब त्यो कुरा गरिहाल्नु भयो थोरै, त्यसलाई
$20,000-$50,000 जस्तो लाग्यो मलाई इयरली। होइन होइन, इयरली टोटल। त्यो भने नि सानो टिमलाई त 50-40% खर्च उठ्छ।
त्यो पार्टनरसिपमा आउन चाहिँ कस्तो राम्रो खेल्न पर्ने हो कि?
राम्रो भन्दा नि अब सोसियल मिडिया राम्रो हुनु पऱ्यो, गेमको मार्केटिङ राम्रो गरेर हुनु पऱ्यो, फ्यान राम्रो हुनु पऱ्यो, त्यस्तै गेम पनि राम्रो खेलालाई त पाइहाल्यो केही यो सोसियल मिडिया राम्रो नभए नि। तर जस्तो अब डिआरएसलाई अब हरेक इभेन्ट किन इन्भाइट आउँछ त? अब त 2022 पछि त, पिएमजिसी पछि त उनीहरूको पर्फर्मेन्स केहीमा पनि राम्रो छैन,
राम्रो छ।
तर यो वर्ल्ड कपमा नि एउटा स्लट छ, अब उनीहरूलाई नै इन्भाइट गर्छ भन्ने उनीहरू कि टर्कीको एस2जीमा एउटा स्योर हो।
फ्यान बेस पनि होला,
फ्यान बेस पनि हेर्छ पब्जीले, किनकि अडियन्स भ्युअरसिप चाहियो टुर्नामेन्टमा।
अब त्यो हेर्ने हो भने, लाइभमा हेर्ने हो भने नेपालको जति अलिकति भनौँ न ग्लोबल स्टेजमा अरूको आशय देखिया हुँदैन, स्पेसली साउथ एसिया रिजनमा त छँदै छैन भन्दा नि भयो।
नेपालको अनि त्यसपछि इन्डोनेसिया अनि टर्कीको चाहिँ फ्यान धेरै रहेछ।
जस्तो अब मैले चाहिँ एउटा भनौँ न एउटा प्रश्न अहिले समसामयिक विषयमा, भर्खरै मात्र पिएमएसएल सम्पन्न भयो होइन, हाम्रो यता ल्यान्ड पनि भयो नेपालमै। अब नेपालमा भएर पनि त्यो अलिकति नेपालमा भए जस्तो चाहिँ अलिकति फिल भएन क्या, एज अब त्यहाँ भनौँ न दर्शक पनि अलाउड थिएन, मिडिया पनि अलाउड थिएन। अब तपाईँ चाहिँ त्यहाँ गएर हेर्नु पनि भयो होला, समग्रमा अहिलेको पिएमएसएल चाहिँ कस्तो भयो तपाईँको विचारमा, राम्रो भयो कि भएन? अब एउटा हिसाबले त नतिजा पनि हाम्रो फेभरमा आएको छैन होइन, तपाईँलाई चाहिँ कस्तो लाग्यो पिएमएसएलको एक्सपिरियन्स, ल्यान्ड एक्सपिरियन्स चाहिँ?
अब राम्रै गर्न खोजेको थिएँ, अझै राम्रै हुनसक्थ्यो, अझै स्टेजहरू एक्सेट्रा होइन, अब के भन्छ लिमिटेड टाइममा अब अर्कै देशमा गर्ने कुरो थियो अरे, पछि नेपालमा गरे भएर सर्ट टाइममा धेरै प्रिपरेसनलाई टाइम नै पाएन होला। अब क्राउड भएको भए चाहिँ होम टिमलाई एडभान्टेज हुन्थ्यो होइन, अब क्राउड भएको भए डिआरएस र होर चाहिँ स्योरली पर्फर्मेन्समा माथि हुन्थ्यो, किनकि अब करारै पुरै स्टेडियमै भरिन्थ्यो। अब त्यो चाहिँ बाहिरको टिमहरूलाई फाइदा भयो। अब फलमा चाहिँ यहीँ हुन्छ स्योर, त्यो पनि स्योर छ, त्यो बेला चाहिँ क्राउड हुन्छ कि। योपालि चाहिँ एकदमै लिमिटेड, मिडियालाई पनि छिर्न दिएको थिएन, पास इभन अर्गनाइजेसनको मान्छेलाई पनि दुईजनालाई भन्दा पास दिएको थिएन आउनलाई, जतिजना भयो नि। सो
के चाहिँ चेन्ज गर्नुपर्छ होला अर्को? अब जस्तै यस्तै ल्यान्ड होइन गर्दाखेरि चाहिँ, नेपालमा गर्दा चाहिँ तपाईँको साइडबाट सजेसन चाहिँ के हुनसक्छ?
त्यही एउटा क्राउड हुनु पऱ्यो होइन, क्राउड हुनु पऱ्यो, अनि खाना पनि प्लेयरहरूले अलि प्रब्लम थियो होइन, टाइमिङहरू मिलाएको थिएन, बाहिरको टिमहरूलाई एकदमै खाना गाह्रो भएछ, मङ्गोलियन र सेन्ट्रल एसियनकोहरूलाई भनौँ न, पाकिस्तान अनि नेपाल अनि बङ्गलादेशहरूलाई त प्रब्लम भएन, यही टाइपको खाना हो उनीहरूले, त्यो पनि हेरिदिनु पऱ्यो, त्यही हो। अनि क्राउड भयो भने चाहिँ रमाइलो, अब रङ्गशालामै गऱ्यो भने नि पुरै भरिन्छ होला पब्जीको त, नेपाली त्यति अडियन्स त छ।
अब भनौँ न ओभरअल अब हामीले यति धेरै कुरा गरिसक्यौँ, अब राम्रोसँग नेपाली पब्जी, नेपालले पब्जी स्पोर्ट्समा राम्रो नतिजा ल्याउनलाई अब गेमिङ कम्युनिटी सँगसँगै प्लेयर सँगसँगै अब गभर्मेन्टले चाहिँ के कस्तो खालको भूमिका खेल्न पर्ला, ओभरअल तपाईँको विचारमा? अब यति लामो समयदेखि तपाईँ यही इन्डस्ट्रीमा हुनुहुन्छ, तपाईँलाई चाहिँ के लाग्छ कसको भूमिका कस्तो खालको होला?
अब गभर्मेन्टले स्टेप इन गरेर एड दिनुपर्ने बाहिर जस्तो त जरुरत छैन यसमा, फुटबलहरूमा यति पुगेन भन्छ, किनकि यो चाहिँ प्राइभेट
पूर्वाधार पनि चाहिन्छ त्यतातिर त, यता त खासै चाहिँदैन।
ट्राभल एक्सपेन्सेस जस्तो अब फुटबलहरूमा गभर्मेन्टले हाल्नुपर्छ, यहाँ पब्जीले नै पठाइदिन्छ, सो त्यो प्रब्लम छैन। अकोमोडेसन फुडको स्यालेरी अर्गनाइजेसनले दिन्छ, तर अब अहिले के भन्छ स्पोर्ट्स के कमिटी फर्म भएको छ, अब टुर्नामेन्ट हुँदैछ 10,00,000 नेपालमै, सो अब त्यसरी टुर्नामेन्ट भइरह्यो भने उनीहरू ल्यान्डसँग एडप्ट हुन्छन्, प्र्याक्टिस भइरहन्छ, सो त्यसले पनि एउटा एडभान्टेज चाहिँ दिन्छ ग्लोबल स्टेजमा, किनकि ल्यान्डमा एडप्ट भइरहेपछि प्र्याक्टिस हुन्छ, एक्सपिरियन्स भएपछि राम्रै पर्फर्म गर्छन्, त्यो पनि एउटा राम्रो स्टेप हो।
अब नेपालले अब अन्तर्राष्ट्रिय लेभलमा आफ्नो पर्फर्मेन्समा माथि उठाउनको लागि चाहिँ के कुरामा चाहिँ सुधार गर्नुपर्छ, के कुराहरू चाहिँ चाहिन्छ जस्तो लाग्छ?
त्यही अब कोच, एउटा मेन्टालिटी कोच, अनि त्यसपछि टिम कोच, गेम कोच पनि चाहियो, तर उनीहरूको अहिले डिआरएस र होराको चाहिँ अब कोचै छैन होइन, उनीहरूको मेन प्लेयरले पनि छोडे, सो उनीहरूको गेम बिग्रियो योपालि, अब अर्कोपालि राम्रो रोस्टर गरेर बन्छन्। डिआरएसको चाहिँ अब केही पनि मिसिङ चाहिँ छैन, फायर पावरको लागि अब स्लिपी एकदमै डेन्जर प्लेयर, पहिल्यै हाम्रो एचबीमा ल्याउन खोजेको एकदमै डेन्जर फायर पावर, त्यसपछि सन्देश एक्सएमपिएल उसको पनि फायर पावर छ, अब किलर वाइटी त टप लेभलकै फायर पावर छ, बाहिर मङ्गोलियन एमबिपीमा आइरह हुन्छ टप फाइभमा, प्लस ग्यान्टेको आइजेलिङ पनि राम्रो छ, सर्भाइभल पनि राम्रो छ, प्लस फायर पावर पनि छ। अब फायर पावर नपुगे होइन, बाँच्ने पनि उनीहरू बाँचिरह हो, अब झन् उनीहरूलाई डिसेम्बरपछि चाहिँ साथ दिन्छ, किनकि दुई दुई इयरमा पब्जीको सिस्टम चेन्ज हुन्छ, योपालि अहिले किल मेटा छ, अब पहिला डिआरएसले जित्दाखेरि सर्भाइभल मेटा थियो, अब दुई वर्ष हुन लाग्यो, सो फेरि किल मेटा के अरे सर्भाइभल मेटा आएपछि उनीहरूलाई त्यो फाइदा नै हुनेछ र इमिडिएटली कोच र त्यो मेन्टालिटी कोच उनीहरू जहिले चोक गरिरहेछ फाइनलमा, सो त्यो इमोसन्स कन्ट्रोल गर्न सक्यो भने नडराइकन खेल्यो भने चाहिँ टुर्नामेन्टै जित्न गाह्रो छैन उनीहरूलाई।
तपाईँलाई नेपालमा अलिकति सम्भावना बोकेको टिम सँगसँगै एकजना नेपालको सबैभन्दा राम्रो प्लेयर चाहिँ यो हो भन्ने चाहिँ कुन लाग्छ?
सम्भावना बोकेको टिम त अहिलेको डिआरएसै हो
हजुर।
अब राम्रो प्लेयर बाँकी नै छैन लिनलाई, ओरालाई नै अस्ति प्रब्लम भयो।
बेस्ट प्लेयर चाहिँ को लाग्छ नेपालको अहिले पब्जी ई स्पोर्ट्समा?
अहिलेको उसमा हेर्दा ग्यान्टे नै होला,
अहिलेको उसमा हेर्दा
ग्यान्टे उसको सबै राम्रो सर्भाइभल पनि एक्लै लुकेर टप 3-4 आइदिन्छ, किल पनि छ, आइजेलिङ पनि गरिरहेछ, त्यो सबै ब्यालेन्स छ, राम्रो छ भनौँ न ओभरअल प्लेयर।
ओके हस्, अब टेकपानमा आइदिनु भयो होइन हजुरले हामीलाई यति समय दिनुभयो त्यसको लागि धन्यवाद। सँगसँगै फोएमबीले अब ओल्ड स्टेजमा अझै राम्रो गर्दै जाओस्, सँगसँगै तपाईँको एग्रिमेन्ट पनि रिन्यू होस्, त्यसको पनि शुभकामना दिन चाहन्छौँ।
हस् धन्यवाद।
हस् धन्यवाद। आज हामीले मङ्गोलियाको पब्जी टिम फोएमबीका नेपाली ओनर कुणाल तिमल सिन्हासँग कुराकानी गऱ्यौँ। फोएमबीले कसरी अहिले तयारी गर्दैछ, कसरी खेल्छ, उहाँहरूको रुटिन कस्तो छ, सँगसँगै नेपाली गेमिङ कम्युनिटीलाई पब्जी स्पोर्ट्सलाई अगाडि बढाउन चाहिँ के कस्ता कदमहरू चाहिँ चाल्नुपर्छ भनेर चाहिँ उहाँले आज यो भिडियोमा बताउनु भयो। तपाईँहरूलाई यो भिडियो हेरिसके पछाडि कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा लेख्नुहोला। आजको भिडियोबाट भने म गणेश पनि बिदा हुन्छु। नमस्कार।